यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउन गएरातीदेखि अन्त्य। शिक्षण संस्था, समूहमा हुने खेलकुद गतिविधि, धार्मिक स्थल लगायत क्षेत्र भने बन्द नै रहने। बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरूद्ध। बाढ़ी पहिरोमा परेकाहरूको उद्धार र राहतमा जुट्न नेता कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्देशन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको 42 स्मृति दिवसमा आज पुष्पलालको योगदानको सम्झना गरिँदै। र विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,50,00,000 नाग्यो, 6,18,400 बढ़ीको मृत्यु। कोरोना भाइरसका कारण उत्पन्न अवस्था थप भयावह हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। समाचार अब विस्तारमा। सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी गरेको लकडाउन गैराति 12 बजेदेखि अन्त्य गरेको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले यही चैत्र 11 गतेदेखि जारी लकडाउन अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री डाक्टर खतिवड़ाले जारी लकडाउन अन्त्य भएसँगै निजी सवारी साधनमा लागू भएको जोर बिजोर प्रणाली अन्त्य हुने, कार्यालयहरू नियमित रूपमा बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म खुल्ने र अन्य आर्थिक गतिविधि सञ्चालन हुने बताउनुभयो।
नेपाल सरकार मन्त्री परिषदको 76 चैत्र 9 गतेको निर्णय अनुसार मिति 2076 चैत्र 11 गतेदेखि शुरू भई विभिन्न मितिमा हेरफेर र थपघट सहित नेपालभर लागू रहेको बन्दाबन्दी, जसलाई हामी अंग्रेजीमा लकडाउन भन्छौं, त्यो सम्बन्धी व्यवस्था मिति 2077 साउन 6 गते मंगलबार अथवा जुलाई 21, 2020 मध्यरातपछि अन्त्य हुन्छ र अब लकडाउन अन्त्य भयो भनेर हामीले भन्नुपर्ने हुन्छ। नेपालभर लागू रहेको बन्दाबन्दी वा लकडाउन सम्बन्धी व्यवस्था बाहेक COVID-19 को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्थाहरू यथावत रहन्छन्। त्यो स्वास्थ्य सुरक्षासँग सम्बन्धित व्यवस्था होलान्, ती अरू सामान्य शान्ति सुरक्षासँग सम्बन्धित विषयहरू होला, स्वास्थ्यसँग जोडिएका खरिद सम्बन्धी व्यवस्था होलान् तथा अरू कुनै व्यवस्थाहरू चाहिँ फेरि यथावत रहन्छन्।
जारी लकडाउन अन्त्य भए पनि यही श्रावण 32 गतिसम्मका लागि नेपाल प्रवेश गर्ने सम्पूर्ण सीमा नाकाहरू बन्द रहने र अत्यावश्यक बाहेकका सबै आवागमन स्थगित गर्ने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको छ। बैठकले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरी श्रावण 15 गतेदेखि होटल, रेस्टुरेन्ट, ट्रेकिङ, ट्राभल एजेन्सी लगायतका पर्यटनसँग सम्बन्धित व्यवसायहरू सञ्चालन गर्न दिने निर्णय गरेको छ। तर होटल, पार्टी प्यालेस तथा रेस्टुरेन्टहरूमा सभा सम्मेलन समारोह गर्न भने अर्को निर्णय नभएसम्मका लागि निषेध गरिएको मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। त्यसै गरी बैठकले भदौ 1 गतेदेखि लामो, मध्यम र छोटो दूरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा र सजगता अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यालय तथा कलेजमा हुने नियमित पठन पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमा हल, जिम हल, सैलून, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले बाढ़ी, पहिरो र डुबानमा परि घाइते भएका व्यक्तिको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने, मृतक आफन्त एवं आश्रित परिवारलाई उचित राहत उपलब्ध गराउने र प्रभावित क्षेत्रमा अन्य रोगको प्रकोप फैलन नदिन आवश्यक औषधि र उपकरणहरूसहित स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको पनि मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो।
घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने निर्णय भएको छ र घाइतेहरूको उपचारमा कुनै कमजोरी हुन नदिने र घाइते भई अपाङ्ग तथा अशक्त हुनेहरू र मृतकका परिवारका सदस्यहरूलाई सरकारले यथोचित व्यवस्था गर्ने भन्ने पनि निर्णय भएको छ। प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरण सहित थप स्वास्थ्य कर्मीहरूको टोली तुरन्त परिचालन गर्ने, विपद प्रभावित क्षेत्रमा यातायात, विद्युत, खानेपानी, संचार लगायतका अति आवश्यक सेवाहरू सुचारू बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायहरूले पूर्ण सतर्कता अपनाउने र आवश्यक कदम चाल्ने।
मन्त्री परिषदको बैठकले नेपालमा उत्पादन भई खपत हुन नसक्ने विद्युत भारत र बंगलादेशतर्फ बोलपत्र मार्फत तथा डे अहेड र टर्म अहेड मार्फत अल्पकालीन तथा दीर्घकालीन रूपमा बिक्री तथा खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै मन्त्री परिषदको बैठकले प्रशासकीय अदालतको अध्यक्षमा डिलीराज घिमिरे र सदस्यहरूमा रीता मैनाली तथा कृष्ण प्रसाद पौडेललाई नियुक्त गर्ने, नेपाल कृषि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, खानेपानी मन्त्रालय अन्तर्गत संचालित विभिन्न आयोजनाहरूमा राजपत्रांकित श्रेणीका 223 अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत टोक्ने, प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाडौँमा स्थापना गर्ने, निर्वाचन नभए सम्मका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा रहने विभिन्न 19 जना कर्मचारीहरूको दरबन्दी स्वीकृत गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको हिजो बसेको स्थायी कमिटिको बैठकले बाढ़ी र पहिरोमा परेकाहरूको उद्धार र राहतमा जुट्न जनप्रतिनिधि एवं नेता कार्यकर्तालाई निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटिको बैठकले बाढ़ी पहिरोमा परेकाहरूको उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गरेको र सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको बैठकपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
प्राकृतिक विपत्तिको यस अवस्थामा ध्यानमा राख्दै उद्धार र राहतको कामलाई अरू प्रभावकारी बनाउन, घाइतेहरूको निशुल्क र भरपर्दो उपचारको प्रबन्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न र ध्वस्त भएका सड़क र पुलहरूको अविलम्ब त्यस्ता संरचनाहरूको पुनर्निर्माण गर्न विशेष प्रबन्ध गर्नका लागि सरकारसँग गम्भीर ध्यानाकर्षण गर्दछ। सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूलाई प्राकृतिक विपत्तिको बेलामा स्वयंसेवी भावनाका साथ उद्धार, राहत र पुनस्थापनाका काममा परिचालित हुन आह्वान गर्दछ।
नेकपा बैठक यसै गरी कति दिन लम्बी रहने हो भन्ने संचारकर्मीहरूको जिज्ञासामा प्रवक्ता श्रेष्ठले वर्षाका कारण बैठक एक साताका लागि सारिए पनि अब हुने छलफल र बैठकबाट निकास निस्कने विश्वास व्यक्त गर्नुभयो।
अब यो वर्षाको कारणले हो यो एक हप्ता हामीले रोकेको। अब यो गृह कार्यको प्रक्रिया राम्ररी नै भइराखेको छ। हामीले यसलाई हाम्रो पार्टी एकता रक्षा गर्ने गरी र आज देशको आवश्यकता बमोजिम निकास दिने गरी समाधान गर्छ। बैठकमा बोल्ने क्रममा व्यक्त भएका विभिन्न समाधानका निम्ति भनिएका व्यक्तिगत विचारहरू हुन्, त्यो अब छलफल गरेर अन्तमा एउटा निष्कर्षमा पुग्दा प्रस्ताव बनेर आएपछि मात्रै एउटा निर्णयमा पुगिन्छ। धन्यवाद।
हिजै स्थायी कमिटिको बैठक अघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। नेकपा स्थायी कमिटिको अर्को बैठक यही साउन 13 गते बस्नेछ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा 42 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष कोविड-19 कारण वृहत कार्यक्रमहरू भने आयोजना नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो। उहाँका अनुसार स्मृति दिवसका अवसरमा प्रतिष्ठानको आयोजनामा किर्तिपुरको चम्पादेपीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ। उक्त कार्यक्रममा पुष्पलालको शालिगमा माल्यार्पण गर्ने र प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सभामा मन्तव्य राख्नुहुने कार्यक्रम रहेको छ। नेपालमा कम्युनिष्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको 2035 साल साउन 7 गते भारतको नयाँ दिल्ली स्थित गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो। पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गंगालाल श्रेष्ठका महिला भाइ समेत हुनुहुन्छ। पञ्चायती निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा 2025 सालमा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ। मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परि हिजो थप 9 जनाको मृत्यु भएको छ। काठमाडौँको टोखा नगरपालिका एक पासीडाँडामा हिजो दिउँसो आएको पहिरोमा परि सोही ठाउँ बस्ने राजकुमार राणामगरका 3 वर्षीय जुम्ला छोराछोरी सचिन र सन्ध्या राणामगरको मृत्यु भएको छ। त्यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 6 गोलाङपारी वनमा हिजो बिहान गएको पहिरोमा परि सोही ठाउँका 25 वर्षीय मिलन खाँड, 22 वर्षीय उनकी श्रीमती सम्झना खाँड र 3 वर्षीय अञ्जिता खाँडको मृत्यु भएको छ। त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका 2 टाँडीमा हिजो बिहान पहिरोमा परि सोही स्थानका 61 वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती 57 वर्षीय खिलमाया नेपालीको मृत्यु भएको छ। त्यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर 8 औडाखान बस्ने 35 वर्षीय लक्ष्मी ढोलीको घरमा पहिरोमा परि 24 वर्षीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी बस्ती
भएको छ। जस्तै चाहिँ दार्जिलिङमा पहिरो आएर तीनजनाको मृत्यु भएको छ, एकजना घाइते हुनुभएको छ। त्यस्तै नवलपरासी पूर्वमा पहिरो आएर दुईजनाको मृत्यु भएको छ। दार्चुलामा पहिरोको कारणले दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते रहनु भएको छ। त्यस्तै काठमाडौँमा पहिरो आई दुईजना बालकहरूको चाहिँ मृत्यु भएको छ। यसो गरेर आज नौजनाको मृत्यु भएको छ र चारजना घाइते रहनु भएको छ। र हामी कहाँ मनसुन सुरु भएदेखि यता जेठ 31 गतेदेखि यता चाहिँ अहिलेसम्म टोटल चाहिँ 131 जनाको मृत्यु भएको छ गाडी पहिरोको कारणबाट, र बेपत्ता 49 जना हुनुभएको छ भने घाइते 56 जना रहनुभएको छ।
यो बाटोघाटोको स्थिति चाहिँ कस्तो छ?
धेरै ठाउँको चाहिँ बाटो चाहिँ अवरुद्ध छ। काभ्रे अरणीको राजमार्ग, त्यस पछाडि बिपी राजमार्ग, त्यस पछाडि रसुवाको स्याब्रुवेसी बेनी जोमसोङ लगायत 20 वटा भन्दा बढी राजमार्ग चाहिँ अहिले अवरुद्ध छ।
अहिले उद्धारको काम चाहिँ कसरी अघि बढाएको छ? स्रोत साधनको कुरा होला, उपकरणहरू चाहिने होला, ती सबै कुराको व्यवस्था र त्यस ताजो पाँचो चाहिँ कसरी मिलाएको?
जिल्ला स्तरमा जिल्ला विपद व्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छ, र सातैवटा प्रदेशमा चाहिँ हामीले प्रदेश स्तरीय चाहिँ यो खोज उद्धारका सामानहरूको स्टकको व्यवस्था पनि गरेको छौँ। जहाँ जुन नजिक पर्छ त्यहाँबाट परिचालन हुने हो, र सातैवटा प्रदेशमा चाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको चाहिँ खोज उद्धारको दस्ता स्ट्यान्ड बाई पनि छ। हामीले 5 ठाउँमा हेलिकप्टर पनि स्ट्यान्ड बाई राखेका छौँ, र आवश्यक पर्दाखेरि खोज उद्धार राहतमा चाहिँ हेलिकप्टरदेखि लिएर मानवीय सहायताको लागि जुनसुकै पनि एक्टिभिटिज हुने हुनाले सबैले सामूहिक प्रयासबाट चाहिँ उद्धारको कामहरू भइरहेको छ।
राहतको कुरा अनि उद्धारको कुरा, कस्तो स्थानान्तरण गर्ने कुराहरू होला, त्यो कस्तो भइरहेको छ?
विभिन्न बस्ती सार्नुपर्ने, सुरक्षित घरहरू सार्नुपर्ने, घर भत्किन लागेको क्रम हेर्दाखेरि करिब चाहिँ अरू 20 जिल्लाहरू चाहिँ इन्फ्लुएन्स त्यसबाट प्रभावित छन् होइन। त्यसमा चाहिँ तराईका जिल्ला र पहाडका जिल्ला दुईटै पर्छन्। उहाँहरूलाई सुरक्षित स्थानमा राखेर कतिपय आफू अर्को घरमा पनि जानुभएको छ, कतिपय आफन्तको घरमा पनि जानुभएको छैन, कतिपयलाई सुरक्षित स्थानमा स्कुल अथवा सामुदायिक भवन अथवा सरकारी भवन अथवा चाहिँ सार्वजनिक स्तरको भवनहरूमा राखेर चाहिँ उहाँहरूलाई बेसिक लेभलको खाद्यान्न गैर खाद्यान्न आइटम्सहरू चाहिँ रात
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्ती। मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परि भएको क्षति, उद्धार र राहत लगायतका विषयमा हाम्रा सहकर्मी नवराज लम्सालसँग कुराकानी गर्नुहुँदै। अब बाँकी प्रसंग, रौतहटको चन्द्रपुर 3 स्थित गैंडाटारको खहरे खोलाले बगाएर एकजना बेपत्ता भएका छन्। डुबानबाट घर जोगाउन खहरे खोला थुन्न गएका चन्द्रपुर 3 गैंडाटारका 50 वर्षीय सुकमान थिङ खोलाले बगाएर बेपत्ता भएको र उनको खोजी कार्य जारी राखिएको वडाध्यक्ष बोजनाथ देवकोटाले जानकारी दिनुभयो। त्यस्तै महोत्तरीको भंगा नगरपालिकामा खोलाले बगाएर अर्का एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भंगा नगरपालिका 6 बस्ने 40 वर्षीय ओरेन्द्र कापर रहेको प्रहरीले जनाएको छ। केही दिनदेखिको लगातारको वर्षाका कारण ठाउँ ठाउँमा बाढ़ी पहिरो गएको छ भने विभिन्न राजमार्ग अवरूद्ध हुन पुगेको छ। वर्षा जारी रहेकाले उचित सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेपछि त्यहाँ समस्या उत्पन्न भएको छ। अन्य विभिन्न ठाउँहरूमा डुबान भएको छ। बाढ़ी मापन केन्द्र देवघाट फील्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ राम विकेश रायका अनुसार नारायणी नदीको बहाव 44 वर्ष यताकै सबैभन्दा उच्च 91 मिटरमा पुगेको छ। नारायणीका कारण आसपासका तल्लो र तटीय क्षेत्र डुबानको जोखिममा परेको बाढ़ी पूर्वानुमान महाशाखाका विज्ञ सुनिल पोखरेलले जानकारी दिनुभएको छ। मकवानपुर र चितवन हुँदै बग्ने नदी समेत बढ़िरहेकाले चितवनको सौराह र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। त्यस्तै चितवनको माडीस्थित रिउ नदी पनि बढ़ने क्रममा रहेको छ। उपत्यकाबाट बागमती र सहायक नदी तटीय क्षेत्र समेत उच्च जोखिममा रहेकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अविरल वर्षाले गएको पहिरोका कारण लमजुङको मर्स्याङदी गाउँपालिका 3 पल्लुटारी गाउँका करिब 44 घर विस्थापित भएका छन्। गाउँमाथिबाट खसेको पहिरोबाट पल्लोटारी गाउँ नै घेरिन थालेपछि गाउँ नै विस्थापित भएको वडाध्यक्ष प्रेम बस्नेतले बताउनुभयो। उहाँका अनुसार त्यस क्षेत्रका 74 घर जोखिममा रहेका छन्। अविरल वर्षाका कारण 36 घण्टापछि खुलेको नारायणगढ़ मुगलिन सड़क खण्ड पुनः अवरूद्ध भएको छ। नारायणगढ़बाट मुगलिनतर्फ रहेको 15 किलोमा राति 9:15 बजे ठूलो पहिरो जाँदा सड़क पुनः अवरूद्ध भएको हाम्रा चितवन स्थित संवाददाता सूर्यप्रसाद अधिकारीले जनाएका छन्। केही दिनदेखिको अविरल वर्षापछि आएको बाढ़ीका कारण ताप्लेजुङको फक्लाङदुङ गाउँपालिका 4 ओलाङचुङ गोलामा तमोर नदीले 2 पुल बगाएको छ। हिजो आएको बाढ़ीले हिमाली गाउँ ओलाङचुङ गोलादेखि दाङजेन गोला परि जाने पक्की पुलका साथै गोलादेखि पापुङ जोड्ने काठे पुल बगाएको वडा नम्बर 7 ओलाङ गोलाका वडाध्यक्ष छेतेन वालुङले जानकारी दिनुभयो। दुई दिनदेखिको अविरल वर्षाका कारण पर्वत कारागार भवनको पर्खाल भत्किएपछि त्यहाँका महिला कैदीबन्दीहरूलाई बागलुङ र म्याग्दी कारागारमा सारिएको छ। वर्षाका कारण महिला बन्दीगृह भत्किन थालेपछि कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीले जानकारी दिनुभयो। वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल 10 मिटर भन्दा बढ़ी भत्किएको छ। महिला बन्दीगृहमा रहेका 7 जना मध्ये बागलुङ कारागारमा 5 जना र म्याग्दी कारागारमा 2 जना महिला बन्दीलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो। तिब्बतको खासा नजिकैको केरूङ छेउ तालमा पानीको सतह 1 मिटर घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो। चीनको न्यालम र खासा क्षेत्रका वैदेशिक विभागले वर्षा रोकिएपछि तालको सतह 1 मिटर घटेको जानकारी दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो। विक्रम सम्बत 2073 साल असाढ 21 गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा पुर्याएको थियो। त्यति बेला झण्डै 150 घर संरचना बगाउँदा अरनिको राजमार्गको 1200 तातोपानी सड़क खण्ड पनि तहस नहस भएको थियो। चिनिया प्रतिनिधिले फुट्ने खतरा उल्याएको केरूङ छेउ ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
14-15 बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15 मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 38 स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्बत 1971 साल भदौ 24 गते जन्मनुभएका कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। बीपी स्मृतिकै अवसरमा नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागले हिजो जूम प्रविधि मार्फत आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला दूरदर्शी राजनेता हुनुहुन्थ्यो भन्नुभयो। सभापति देउवाले राष्ट्रियताका विषयमा मुलुकमा विशेष छलफल भइरहेको अहिलेको अवस्थामा बीपीका विचार र विश्लेषणकै माध्यमबाट राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनुपर्ने बताउनुभयो। त्यसै गरी बीपी स्मृति दिवसकै अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मंचले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको आगामी 14 महाधिवेशनमा संस्थापन इतर समूहबाट एकजना मात्र सभापतिको उम्मेद्वार हुने बताउनुभयो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू दिलबहादुर घरती, बद्री पाण्डे, गगन कुमार थापा लगायतले बीपीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो। बीपी स्मृति दिवसकै अवसरमा हिजो विराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस नेता डाक्टर शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयो। बीपी स्मृति दिवसका अवसरमा नेपाल तरूण दल काठमाण्डुले हिजो बौद्धनाथ क्षेत्र परिसर सरसफाई कार्यक्रमको आयोजना गरेको तरूण दलले जनाएको छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले बीपी कोइराला विश्व परिवेशका साथै माटोको स्पन्दन बुझ्ने राजनेताका रूपमा स्थापित हुनुभएको बताउनु भएको छ। बीपी कोइरालाको 38 स्मृति दिवसका अवसरमा हरेकपल.कमले शुरू गरेको बीपी विमर्शका बहुआयाम विषयक संवाद, बहस र विमर्श कार्यक्रमको हिजो शुभारम्भ गर्नुहुँदै पूर्व राष्ट्रपति डाक्टर यादवले नेपालको सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बीपी कोइराला नै भएको बताउनुभयो। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला, वरिष्ठ पत्रकार पुरूषोत्तम दाहाल, साहित्यकार मंजू काँचुली, समालोचक ज्ञानु पाण्डे, विपिन शर्मा लगायतले बीपी कोइरालाको योगदानको चर्चा गर्नुभयो। सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तयारी थालेको छ। सोही प्रयोजनका लागि नेपाल सरकारका एकजना सहसचिवलाई जिम्मेवारी समेत तोकिएको छ। मन्त्री परिषदको सोमबारको निर्णय अनुसार निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने प्रयोजनका लागि नेपाल न्याय सेवा कानून समूहका सहसचिव कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ। त्यसैगरी सरकारले विभिन्न 6 जना सचिवको सरुवा एवं पदस्थापना पनि गरेको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई सरुवा गरेको छ। सचिव बस्याल मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो। हिजो थप 609 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट हिजो थप 609 जना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त भई घर फर्कनेको संख्या 12477 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म संक्रमित मध्ये 69.3 3-4% कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेको त्यस अवसरमा प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। त्यसै गरी हिजो देशका विभिन्न स्थानमा रहेका 27 प्रयोगशालामा 3,963 जनाको पीसीआर विधिबाट परीक्षण गर्दा 150 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ। हाल देशभरि सक्रिय संक्रमितको संख्या 5,477 रहेको मन्त्रालयले जानकारी दिएको छ। हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 21,704 जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। श्रमजीवी पत्रकारको रोजीरोटीको सुनिश्चितता गर्न पत्रकारसँग सम्बद्ध संघ संगठनका प्रतिनिधिहरूले सरकारसँग आग्रह गर्नुभएको छ। कोविड 19ले श्रमजीवी पत्रकार र संचार क्षेत्रमा परेको प्रभावका सम्बन्धमा छलफल गर्न हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन का प्रतिनिधि लगायतले कोविड 19 कारण देखाउँदै पत्रकारलाई तलब नदिने, जागिरबाट निकाल्ने जस्ता कामहरू भइरहेको भन्नुहुँदै पत्रकारको रोजीरोटीको सुरक्षा गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो। बैठकमा अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले लकडाउनको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने श्रमजीवी पत्रकारहरूको योगदानलाई सरकारले सधैँ सम्मान गर्ने बताउनुभयो। उहाँले मीडिया संचालक, श्रमजीवी पत्रकार र सरकार बसेर समस्याको समाधान गर्न सकिने बताउनुभयो। मन्त्री डाक्टर खतिवड़ाले जारी मौद्रिक नीतिमा मीडिया संचालकका लागि ऋण सहुलियत, ब्याज अवधि बढ़ाउने लगायतका सहुलियत दिइएको पनि त्यस अवसरमा स्मरण गराउनुभयो। नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको ₹1,000 नयाँ नोट निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले हिजो सूचना मार्फत नयाँ नोट निष्कासन सम्बन्धी जानकारी दिएको हो। नोटमा साबिकको हात्तीको तस्वीरभन्दा नयाँ हात्तीको तस्वीर राख्न लागि छ। बैंकको सूचनामा भनिएको छ, नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवगलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएका दुईवटा हात्तीको फोटो हुनेछ। यही साउन 7 गतेदेखि चलन चल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ। नयाँ नोटमा राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ। निरन्तरको वर्षापछिको बाढ़ी, पहिरो र डुबानका कारण सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सड़क खण्ड अन्तर्गत गौड़े नजिकै सड़कमा खसेको पहिरो पन्छाउन नसक्दा विगत 10 दिनदेखि सड़क अवरूद्ध भएको छ। पाल्पाबाट संवाददाता विजय कुमार बौडेलको यो रिपोर्ट।
प्रभास प्रहरी चौकीका प्रमुख एक्का बहादुर नेपाली सहित 4 जना प्रहरीको टोली बिहानै 5 बजेदेखि राति अबेरसम्म गौडे पुल नजिकै खसेको पहिरो पन्छाउन र सवारी व्यवस्थापनमा खटेको 10 दिन भइसक्यो, तर अझै पनि पहिरो झर्ने क्रम रोकिएको छैन। झरेको पहिरो सफा गर्ने काम निरन्तर भइरहेको नेपालीले बताउनुभयो।
पहिरो झर्ने सफा गर्ने भइरहेकोमा 2-3 दिन अगाडिदेखि ठुलो पहिरो गयो, ठुलो गाडी बालबाल गाडीहरूलाई सम्बन्धित नाकामा त्यही हल्ट गर्ने व्यवस्था मिलाइएको छ।
माथिबाट खसेको विशाल पहिरो पन्छाई नसक्नु छ। बाटो क्रस गर्दा मृत्यु साथमा बोकेर हिँडे जस्तो भएको यात्रु कृष्ण पाण्डेको भनाइ छ।
जति बेला बाटो क्रस गर्छौ मृत्युलाई साथमै लिएर हिँडिरहेको अवस्था छ। वैकल्पिक मार्ग हुँदाहुँदै पनि परदेशको बाटो या अन्य निकायको बाटो, केन्द्रको बाटो भन्ने एउटा आफ्नो आफ्नो अडानले गर्दाखेरि नै एउटा समस्या क्रिएट भएको छ।
लुम्बिनी मेडिकल कलेजका एम्बुलेन्स चालक,
विशेष गरी बर्खा मौसममा विभिन्न ठाउँमा चिताउँदै नचिताएको ठाउँमा पहिरो झरिरहेको अवस्था छ। यसको लागि विकल्पको रूपमा बुटवल पारीदेखि नुवाको सिस्ने खोला क्रस गर्दै मस्याम निकालेर तल डुम्रेतिर झार्दा चाहिँ राम्रो पनि हुन्छ।
तानसेन 8 का वडा अध्यक्ष राम प्रसाद घिमिरेले बुटौल र दोभानबाट एक्सावेटर मगाएर पहिरो सोहोर्न तयारी अवस्थामा राखेको बताउनुभयो।
तानसेन नगरपालिका गौडे पुल नजिकैको यो पहिरो साह्रै जोखिम मोलेर उहाँहरूले बाटो क्रस गरिरहनु भएको, ट्रक चाहिँ यहाँ पुरिएको अवस्था छ। त्यो पनि एउटा ठुलो क्षतिको रूपमा हामीले लिएका छौँ। यो पहिरोले भोलिका दिनहरूमा पनि दुःख दिन सक्ने भएको हुँदा एकवटेको नजिकै एउटा क्रस लाइन सड़क हामीले बनाउन सक्छौँ। पारिपट्टि
राजमार्गको यो सड़क खण्डमा हिउँदमा सुक्खा र बर्खामा हिले पहिरो खस्दा लाखौं जनधनको क्षति भइरहेको छ। यसबारे बेलैमा वैकल्पिक उपाय नसोच्दासम्म अझै नोक्सानी बेहोर्नुपर्ने निश्चित छ। विजय कुमार बौडेल, रेडियो नेपाल, मदन पोखरा, पाल्पा।
केही अन्तर्राष्ट्रिय प्रसंग, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,50,00,000 नागेको छ। तथ्याङ्क सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ओल्डोमिटरले गैराती विश्वभर संक्रमितको संख्या 1,50,00,000 नागेको उल्लेख गरेको छ। उसका अनुसार 1,50,84,038 जना व्यक्ति कोरोनाबाट हालसम्म संक्रमित भएका छन्। संक्रमित मध्ये 91,03,868 जना निको भई घर फर्किएको पनि ओल्डोमिटरले उल्लेख गरेको छ। त्यस्तै 6,18,470 जनाको विश्वभर कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढ़ी अमेरिकी छन्। अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट 1,44,937 जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमित हुनेमा पनि अमेरिका नै शीर्ष स्थानमा छ। अमेरिकामा गत 24 घण्टामा 66,602 संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या 40,00,000 28,000 नागेको छ। त्यस्तै ब्राजिलमा गत 24 घण्टामा 44,887 संक्रमित थपिएका छन् भने 1,103 जनाको मृत्यु भएको छ। यो सँगै ब्राजिलमा संक्रमितको संख्या 21,66,532 पुगेको छ भने मृत्यु हुनेको संख्या 81,597 नागेको छ। भारतमा गत 24 घण्टामा 39,168 संक्रमित थपिएका छन् भने 672 जनाको 24 घण्टाभित्र मृत्यु भएको छ। भारतमा हालसम्म संक्रमितको संख्या 11,94,085 नागेको छ भने मृत्यु हुनेको संख्या 28,771 पुगेको छ। विश्व स्वास्थ्य संगठनले संक्रमितको संख्या विश्वभर बढ़दै गएको जनाएको छ। गत 24 घण्टाभित्र विश्वभर 2,38,190 भन्दा बढ़ी संक्रमित थपिएका छन्। त्यस्तै गत 24 घण्टामा विश्वभर 5,654 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण उत्पन्न अवस्था थप भयावह हुन सक्ने बताउनु भएको छ। व्हाइट हाउसमा गएराती केही समय स्थगित नियमित पत्रकार वार्ताको पुनः प्रारम्भ गर्नुहुँदै राष्ट्रपति ट्रम्पले पछिल्लो समयमा फेरि बढ़ेको महामारीको अवस्था थप जटिल हुन सक्ने बताउनुभयो। राष्ट्रपति ट्रम्पले नियमित रूपमा मास्क प्रयोग गर्न र सावधानी अप्नाउन अमेरिकी नागरिकमा आग्रह पनि गर्नुभयो। आफू भने मास्क नलगाई पत्रकार सामु प्रस्तुत हुनुभएका राष्ट्रपति ट्रम्पले व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कोरोनाबाट जोगिनुपर्ने सुझाव दिनुभयो। श्रीलंकाले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म सञ्चालनमा नल्याउने जनाएको छ। राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कण्डा टाडु स्थित एक लागु औषध पुनस्थापना केन्द्रमा कोविड 19 संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि श्रीलंका सरकारले तत्काल अन्तर्राष्ट्रिय विमानस्थललाई खुला नगर्ने जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले कोरोनाको महामारीको कारण मुलुकको आर्थिक अवस्था सोचे जस्तो नबिग्रिएको बताउनु भएको छ। आर्थिक वर्ष 2076-77 वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई अर्थ मन्त्रालयमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर खतिवडाले राजस्व संकलन र आन्तरिक वित्तीय स्थायित्वको अवस्था राम्रो रहेको बताउनुभयो। कोरोनाको महामारीको अवस्थामा पनि बाह्य स्रोतको राम्रो परिचालन र खर्च कम गर्न सकेकोले अवस्था नराम्रो हुन नपाएको पनि अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो। अर्थमन्त्री खतिवडाले चालू आर्थिक का लागि स्रोतको चिन्ता गर्नुपर्ने अवस्था नरहेकोले मन्त्रालय अन्तर्गतका निकायहरूलाई राजस्व संकलन र पुँजीगत खर्च बढ़ाउँदै बजेट कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनुभयो। उहाँले साउनबाट नै बजेटको कार्यान्वयनको प्रक्रिया अघि बढ़ाउन सकेको खण्डमा चालू आर्थिक वर्षको लागि लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने पनि उल्लेख गर्नुभयो। अर्थमन्त्री खतिवडाले अर्थ तथा राजस्व सचिव तथा महालेखा नियन्त्रकसँग कार्य सम्पादन सम्झौता पनि गर्नुभएको छ। कार्यक्रममा राष्ट्रिय योजनाको उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले स्थानीय तहहरूको आर्थिक व्यवस्थापन र आर्थिक अनुशासनको बाटो जटिल रहेको भन्दै 8-10% स्थानीय तहले मात्र योजना बनाउन सकेको उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकका स्वर्ण पदक विजेता खेलाड़ीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गर्ने भएको छ। कांग्रेसको केन्द्रीय खेलकुद विभागको बैठकले साकका स्वर्ण विजेता खेलाड़ीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो। विभागका संयोजक मोहन बहादुर बस्नेतका अनुसार एकल विधामा एक स्वर्ण जित्नेले 10,000, दुई स्वर्ण जित्नेले 15,000, तीन स्वर्ण जित्नेले 20,000 र चार स्वर्ण जित्नेले 25,000 रूपियाँ दिने निर्णय गरेको छ। सागमा नेपालले 51 स्वर्ण, 60 रजत र 96 कांस्य पदक गरी 207 पदक जितेको थियो।
खेल समाचारका साथमा अजय बम, अब मौसम। हाल देशभर मनसुनी वर्षाको प्रभाव रहे पनि मनसुनी न्यूनचापीय रेखा पश्चिमी भागमा नेपालबाट दक्षिणतर्फ सरेको छ भने पूर्वी भागमा नेपाल नजिकै रहेको छ। हाल देशभर सामान्य बद्दी रही प्रदेश नम्बर 5 र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशभर सामान्य बद्दी रही केही स्थानमा हल्का वर्षा हुने र प्रदेश नम्बर 1-2 बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने विभागले उल्लेख गरेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.4 डिग्री सेल्सियस, वर्षा 9 मिलिमिटर। अहिले बिहानको सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउन गए रातीदेखि अन्त्य। शिक्षण संस्था, समूहमा हुने खेलकुद गतिविधि, धार्मिक स्थल लगायत क्षेत्र भने बन्द नै रहने। बाढ़ी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरूद्ध। बाढ़ी पहिरोमा परेकाहरूको उद्धार र राहतमा जुट्न नेता कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्देशन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको 42 स्मृति दिवसमा आज पुष्पलालको योगदानको सम्झना गरिँदै र विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 1,50,00,000 नाग्यो, 6,18,400 बढ़ीको मृत्यु। कोरोना भाइरसका कारण उत्पन्न अवस्था थप भयावह हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।